صفحہ نمبر 160، جمعۃ المبارک، 28 جنوری۔ دو دن بخار کی نظر ہو گئے، طبیعت اگرچہ ٹھیک نہیں تھی لیکن ریڈیو اسٹیشن گیا تو واپسی میں حضرت علامہ کی خدمت میں حاضر ہوئے بغیر نہ رہ سکا۔ یوں بھی دو روز کے ناغے سے خاصا پریشان تھا، خیال حضرت علامہ ہی کی طرف تھا۔ پھر ابھی صبح ہی تھی کہ علی بخش آ گیا، کہنے لگا ڈاکٹر صاحب یاد کر رہے ہیں، فرماتے ہیں غیر حاضری کی وجہ کیا ہے؟ میں نے کہا علی بخش مجھے بخار آ گیا تھا۔ 10 بجے تھے کہ جوید منزل پہنچا، حضرت علامہ منشی خانے سے باہر برآمدے میں آرام فرما رہے تھے، دھوپ مزے کی تھی۔ میں نے سلام عرض کیا، مزاج پوچھا اور غیر حاضری کی معذرت کی۔ فرمایا اب طبیعت کیسی ہے، شہر کا کیا حال ہے؟ سنا ہے لوگوں میں بڑا جوش و خروش ہے، کل ہڑتال بھی رہی۔ میں نے کہا مسلمان فی الواقعہ بڑے برا فروختہ ہیں، ہائی کورٹ سے انصاف کی توقع تھی لیکن پوری نہ ہوئی۔ ارشاد ہوا کوئی خاص بات؟ میں نے عرض کیا خاص بات یہ ہے کہ مولانا ظفر علی خان اعتدال اور میانہ روی کی تلقین کر رہے ہیں، لوگ کہتے ہیں کہ ان کا یہ رویہ سمجھ میں نہیں آتا، اس کی وجہ کیا ہے؟ نمبر ایک، دو روز پہلے ہائی کورٹ نے وہ اپیل خارج کر دی جو مسجد شہید گنج کی بازیابی کے لیے دائر کی گئی تھی، لہذا شہر میں بڑا جوش پھیل گیا اور ہڑتال بھی ہوئی۔ مولانا ظفر علی خان کا رویہ یوں سمجھ میں نہیں آتا تھا کہ 1935 میں جب مسجد شہید کی جا رہی تھی تو یہ مولانا ہی تھے جن کے زیر قیادت مسلمان حکومت کے مقابلے میں نکل کھڑے ہوئے۔ صفحہ نمبر 161، اور نوبت کشت و خون تک جا پہنچی، گو مسجد کا انہدام رک نہ سکا۔ ارشاد ہوا مولوی صاحب ابھی اٹھ کر گئے ہیں، گفتگو یہی شہید گنج کی تھی۔ دیر تک باتیں ہوتی رہی، مولوی صاحب پوچھتے تھے اب کیا کرنا چاہیے۔ میں نے کہا میری ذاتی رائے تو یہ ہے کہ قانون شکنی کی تحریک عام کر دی جائے، بلکہ اس میں سارا ہندوستان شریک ہو۔ یوں مسجد تو شاید نہ ملے لیکن یہ تو ظاہر ہو جائے گا کہ مسلمان اپنے حقوق کے لیے ایجیٹیشن کرنا جانتے ہیں۔ فرمایا مسجد کی قربانی اگر مسلمانوں کے لیے زندگی کا وسیلہ بن جائے تو کیا برا ہے، ایجیٹیشن ہوا تو ہو سکتا ہے اس سیلاب میں کچھ خاشاک بھی بہہ جائیں۔ نمبر ایک، یعنی وہ مفاد پرست عناصر جنہوں نے اس معاملے میں حکومت کا ساتھ دیا اور بڑی بے غیرتی سے اپنی قومی وقار کو خاک میں ملتے ہوئے دیکھا، بلکہ خانہ خدا کی توہین اور انہدام تک برداشت کیا، حالانکہ یہ اس برسر اقتدار جماعت یونینس پارٹی کے رکن تھے جس میں اکثریت مسلمانوں کی تھی، اور اس لیے خیال تھا کہ اگر ان کی شہ نہ ہوتی تو سکھوں کو کبھی جرت نہ ہوتی کہ مسجد کو گرا دیں، بالخصوص جب اس سے پہلے وہ سمجھوتے پر بھی آمادہ تھے۔ دیکھیے زمیمہ، میں نے عرض کیا ایجیٹیشن ہو سکے تو بہت ممکن ہے مسجد بھی مل جائے۔ فرمایا کیوں نہیں، اگر ضرورت بہرحال ایجیٹیشن کی ہے، اس امر کی کہ مسلمان ایجیٹیشن کرنا سیکھیں۔ نمبر دو، بغیر اس کے نہ مفاد پرست عناصر کا خاتمہ ہوتا، نہ یونینسٹ پارٹی کا زور ٹوٹتا، نہ حکومت اور کانگریس ہندو یہ سمجھتی کہ مسلمان اپنے حقوق کے لیے لڑنا جانتے ہیں، لہٰذا ان کی رائے کا احترام کرنا چاہیے۔ مسلمان اس سے پہلے ایجیٹیشن کر چکے تھے 1920-21 میں، بس سلسلہ تحریک ترک موالات، لیکن یہ تحریک بظاہر ہندو مسلمانوں اور سکھوں نے مل کر اٹھائی تھی۔ صفحہ نمبر 162، آگے چل کر ہندوؤں نے الگ تھلگ ایجیٹیشن کیا اور سکھوں نے بھی، یہ صرف مسلمان تھے جن کے متعلق خیال تھا کہ ان کی جمعیت پراگاندہ ہے اور وہ حکومت کے سہارے جی رہے ہیں، لہذا ان سے کیسی بھی زیادتی کی جائے چپ چاپ برداشت کر لیں گے، ایجیٹیشن نہیں کریں گے۔ مزید برآں یہ ایک نفسیاتی لمحہ تھا جس سے فائدہ اٹھایا جاتا تو مسلمان میں نئے سرے سے زندگی عود کر آتی، اور یاس و بے دلی کی وہ کفیت بھی جو تحریک ترک موالات کی ناکامی کے باعث قوم پر طاری تھی دور ہو جاتی۔ ہندو اور سکھ تو اس تحریک کے بعد اپنی صفیں مضبوط کر چکے تھے، مسلمان البتہ طرح طرح کی جماعتوں میں منقسم روز بروز انتشار اور پراگندگی کا شکار ہو رہے تھے۔ مسجد کا انہدام مسلمانوں کی غیرت ملی پر ایک نہایت کڑی ضرب تھی، وہ اگر ایجیٹیشن کرتے تو جس طرح مسجد کانپور ہو گئی تھی بائنہ یہی کچھ 1938 میں ہوتا، لیکن احرار خاموش تھے، قوم پرست مسلمان خاموش، یونینس پارٹی نہ صرف خاموش بلکہ اس معاملے میں ایک طرح سے حکومت کی طرف دار، لیگ کمزور اور مزمل، کوئی نہیں تھا جو مسجد کے نام پر مسلمانوں کو ساتھ لے کر حکومت کے خلاف قدم اٹھاتا۔ حالانکہ جس اعتبار سے بھی دیکھا جائے اس سے بہتر موقع اور کیا ہو سکتا تھا کہ مسلمان ہندوؤں، سکھوں یا انگریزوں کے مقابلے میں متحد ہو جاتے اور اپنے حقوق کے لیے ایجیٹیشن کرتے۔ میرے اس استفسار پر کہ ہائی کورٹ کے فیصلے کے متعلق آپ کی کیا رائے ہے، فرمایا، ہائی کورٹ کا فیصلہ سر تا سر غلط ہے، بلکہ کہنا چاہیے کہ اس میں قانون سے بڑھ کر سیاسی مصلحتوں کا لحاظ رکھا گیا ہے۔ نمبر ایک، یہ مصلحتیں واضح تھیں، مثلا مسلمانوں کی غیرت ملی جمعیت اور طاقت کا امتحان کہ وہ مسجد کی بے حرمتی برداشت کرتے ہیں یا نہیں، کر لیتے ہیں تو ان میں کوئی دم ختم نہیں، صفحہ نمبر 163، نہیں کرتے تو ان کے اور سکھوں کے درمیان مستقل نزاع و تصادم جاری رہے گا، سکھ کامیاب ہو گئے تو سمجھیں گے کہ پنجاب ان کا ہے، وہ حسب سابق انگریزی حکومت کا ساتھ دیں گے اور کانگریس کی بڑھتی طاقت میں بھی ایک طرح کی روک ثابت ہوں گے، پنجاب بہرحال کئی طاقتوں کا اکھاڑا بن جائے گا، وغیرہ وغیرہ۔ پھر قدر سکوت کے بعد فرمایا، یہ اس امر کی دلیل ہے کہ انگریزی حکومت کا زوال ہو چکا ہے، یہ صرف زوال پذیر حکومتیں ہیں جو عدل و انصاف کو چھوٹی چھوٹی مصلحتوں پر قربان کر دیتی ہے۔ نمبر ایک، حضرت علامہ کی رائے کس قدر صائب تھی، اس وقت کیسے معلوم تھا کہ انگریزی حکومت کے خاتمے میں اب صرف 9 برس باقی ہیں۔ ارشاد و صحیح فیصلہ وہی ہے جو جسٹس دین محمد کا ہے، ان کی اختلافی رائے بالکل درست ہے، اسلامی فقہ کی روح سے جائیداد میں خواہ اس کی نوعیت کچھ بھی ہو، وقف یا غیر وقف، منقولہ اور غیر منقولہ کا سوال ہی پیدا نہیں ہوتا، نہ اس پر کوئی حق کی ملکیت قائم ہو سکتا ہے، نہ قانون تعدیل املاک کا اطلاق ممکن ہے۔ نمبر دو، مرحوم اس وقت جج پنجاب ہائی کورٹ 1947 میں باؤنڈری کمیشن کے رکن، تقسیم ملک کے بعد ایک زمانے میں گورنر سندھ۔ نمبر تین، کہ ایک خاص مدت کے قبضہ مخالفانہ کو باقاعدہ قبضے کی شکل دے دی جائے۔ پھر قدر سکوت کے بعد فرمایا، لیکن اس سے بھی کہیں بڑھ کر سوال یہ ہے کہ ہائی کورٹ کے فیصلے کی بنا جس قانون پر ہے وہ اسلامی قانون اوقاف کا ناسخ تو ہے نہیں، برعکس اس کے اوقاف کے بارے میں صاف و صریح ضمانت موجود ہے کہ ان کا فیصلہ مسلمانوں کے شخصی قانون کے مطابق ہوگا، صفحہ نمبر 164۔ فرمایا، حکومت بظاہر قانون کی آڑ لے رہی ہے، لیکن قانون کے پردے میں ایک بہت بڑا سیاسی کھیل کھیلا جا رہا ہے، حکومت چاہتی ہے کہ مسلمانوں کے مقابلوں میں سکھوں کو مضبوط کرے، ہندوؤں کے لیے بھی کسی توڑ کی ضرورت ہے، سکھوں کو اٹھانے کی ابتدا گردوارا بل سے ہوئی، افسوس ہے کہ اسے ایک ایسے مسلمان کی تائید حاصل تھی جس نے یہ سب کچھ جانتے ہوئے کہ اگر سکھ مضبوط ہو گئے تو اسلامی مفاد کو شدید نقصان پہنچے گا، حکومت کا ساتھ دیا۔ بہرحال حکومت جو کچھ کر رہی ہے وہ قانون ہے، نہ سیاست، نہ کسی قوم کے مذہبی جذبات، نہ ماعبد کا احترام۔ نمبر چار، میاں سر فضل حسین مرحوم کی، حضرت علامہ تھوڑی دیر کے لیے رک گیا، دم کشی کی تکلیف تھی، پھر فرمایا، سکھ مغلوں کے دشمن تھے، مغل حکومت کمزور ہوئی تو اسی لاہور میں انہوں نے سال ہا سال حکومت کی، شاہی مسجد کی بے حرمتی کس کس طرح نہیں ہوئی، شہید گنج کے نام سے گردوارا بھی تعمیر کر لیا گیا لیکن مسجد سے تعرض نہیں ہوا، حالانکہ سکھ چاہتے تو اسے منہدم کر سکتے تھے، لیکن اس انگریزی حکومت کو دیکھیے کہ مساجد اور ماعبد کے تحفظ اور احترام کی یقین دہانی کے باوجود قانون اور انصاف دونوں ہی کا خون کر رہی ہے۔ دیکھیے زمیمہ شہید گنج کتاب کے آخر میں، میں خاموش سے حضرت علامہ کے ارشادات سن رہا تھا، انہوں نے کچھ سستا کر پھر کہا، یہ جو کچھ ہے حکومت کی ہلا سازی ہے، حکومت کی ہلا سازیوں کا کیا کہنا، بسمارک نے ایک جھوٹی خبر دے کر فرانس اور جرمنی میں جنگ چھیڑ دی، اس کا کہنا تھا کہ اگر ایک جھوٹ سے جرمن قوم متحد ہو جائے تو اس میں کیا گناہ ہے، مگر لوگ تھے کہ اس کے محل کے ارد گرد جمع ہو جائیں اور دستور کا مطالبہ کرتے۔ بسمارک نے جب یہ دیکھا تو ایک روز تنگ آ کر کہنے لگا، اہم کو میں تمہیں سلطنت دے رہا ہوں، تم دستور چلاتے ہو، صفحہ نمبر 165۔ نمبر دو، پرنس بسمارک 1870 میں جب نپولین سالس نے جرمنوں سے شکست کھائی اور اتحاد المانیہ کی ابتدا ہوئی بسمارک کی بدولت، حضرت علامہ گفتگو کرتے کرتے تھک گئے تھے، میں بھی مسہلتن خاموش تھا، انہوں نے حکے کے دو ایک کش لیے، ذرا سی دیر کے لیے کروٹ بدلی، پھر تکیوں کا سہارا لے کر بیٹھ گئے اور فرمایا، آج کیا خبر ہے؟ मैंने अर्ज किया, अहले हबशा का दावा है कि मुल्क का कुछ हिस्सा अभी तक इनके कब्जे में है। फरमाया, इससे क्या होता है? सवाल ये है कि दोल मगरब और अंजुमन अकवाम की रवश इस बारे में क्या है? इनका फैसला तो बहरहाल इटली के हक में होगा, ये हक कायम रहा तो मुल्क के बाकी हिस्सों पर भी इसका कब्जा हो जाएगा। नंबर 3, और यही कुछ बल आखिर हुआ। मैंने कहा, मगर लाइड जर्ज कहता है कि मैसोलिनी बल्फर है, तिनकों के सहारे खेल रहा है। वो कहता है कि फताइयत हो या नात्सियत या अश्तमालियत, इनमें कोई फर्क नहीं। 4, बल्फर। नंबर 1, गोया लाइड जॉर्ज का अशारी ब्याक वक्त इटली, जर्मनी और रूस सब की तरफ था। ये तीनों निज़ाम गो एक दूसरे से मुख्तलिफ थे, लेकिन तीनों की रूह गैर जमहूरी और इसलिए शख्सी आज़ादी के खिलाफ, लिहाजा इनमें और बरतानवी शहनशाहियत में किसी वक्त भी तसादम हो सकता था। लाइड जॉर्ज अगरचा इस वक्त पैराना साली के अयाम बसर कर रहा था और वजारत उज़्मा से अलहदा हुए हुए भी इसे 14-15 बरस गुजर चुके थे, लेकिन सफ़ा नंबर 166, इसकी राय बहरहाल वक़्त से खाली नहीं थी। अपने ज़माना इक्तदार में तो वो गोया ये समझता था कि जैसे दुनिया का नोश्ता तकदीर इसके हाथ में है, और जिसके पेश नज़र कभी हज़रत लसान अलसर ने कहा था, बात कोई है तो लाइट जार्ज में, आजकल दुनिया है इसके चार्ज में। ये भी कहा कि लाइट जार्ज कहता है कि दुनिया का अमन फ्रांस और इंग्लिस्तान के हाथों में है। इसका कहना है कि फ्रांस का कलब सही है, इसमें कोई नुक्स नहीं। 2, इन मानों में कि इसकी रूह भी जमहूरी है जैसे इंग्लिस्तान की, अरशाद हुआ बशर्तिया के इस्तेमालियत ने इसे माउफ ना कर दिया हो। 3, इसलिए कि फ्रांसीसी कम्युनिस्ट पार्टी का जोर इस ज़माने में बढ़ रहा था, बल्कि अंदेशा था कि फ्रांस भी शायद कम्युनिस्ट निज़ाम ज़िंदगी अख्तियार कर ले। मैं मसलतन खामोश हो गया, मेरा ख्याल था हज़रत अलामा को ज़्यादा देर तक गुफ्तगू नहीं करनी चाहिए, इन्हें आराम की ज़रूरत है। चुनाचा हज़रत अलामा ने भी करवट ली, थोड़ी देर आराम फरमाया और उठकर बैठ गए, जैसे कुछ याद आ गया हो। अरशाद हुआ, 3 शेर हैं, दर्ज ब्याज कर दो। हजम हनूज नदानद रमूज दे वरना जैद देवबंद हुसैन अहमद एह चह बवाल अलजबी अस्त सरवुद बसर मनबर के मिल्लत इस वतन अस्त चह बेखबर जा मुकाम मुहम्मद अरबी अस्त बा मुस्तफ़ा बरसा खवेश रा के दीन हमा औस्त अगर बाद ना रसीदी तमाम हो लहपी अस्त। नंबर 1, ये कता अशार अरमगान हिजाज में मौजूद है और इसकी अशात पर एक हंगामा बरपा हो गया। सफ़ा नंबर 167, जिसकी तफसील का यह मौका नहीं। मोतरजीन ने इस कते पर कते लिखे, अखबारों में मजामीन शाया हुए, पंफलट छापे गए, लेकिन आज ये सब बातें याद से महव हो चुकी हैं। ना किसी को कतात का इलम है, ना मजामीन और पंफलटों का। इन कतों और पंफलटों में कोई जान थी ना रूह, बरक्स इसके हजरत अलामा ने एक हक बात कही और हक अपनी जगह आज भी कायम है। मुखालफीन समझे थे कि हजरत अलामा ने एक ऐसे आलम दीन पाबंद किताब सुन्नत और पेशवाए मजहब की शान में गुस्ताखी की है, जिसके दर्स किताब सुन्नत से मदरसा देवबंद फैज याब हो रहा है। लेकिन यही तो अमर था जिसकी तरफ से हजरत अलामा इशारा कर रहे थे कि क्या गजब है जगराफियाई कौमियत के इस तसव्वुर को जो मादियत परस्ती पर मबनी और मगरब से आया है, मौलाना की हमायत हासिल है। हालांकि किताब सुन्नत में इसकी कोई सनद है, ना आलम इस्लाम ने कभी इसे तस्लीम किया। हजरत अलामा को मौलाना का एहतराम था और एहतरामन ही उन्होंने शिकायत भी की। इन्हीं तज्जब था कि मौलाना ने एक ऐसी बात कैसे कह दी जिससे इस्लाम के निज़ाम इज्तमा व इमरान की नफ़ी होती है। वो इनकी दिली आज़ादी नहीं कर रहे थे, इनका अमल हमेशा इस असूल पर रहा जो अपने लिए और वो खुद ही कायम कर चुके थे, बांगे दरा में है। मेरी ज़ुबान कलम से किसी का दिल ना दुखे, मैंने अशार दर्ज ब्याज किए और दिल ही दिल में हजरत अलामा के अरशदात का लुत्फ उठा रहा था कि अली बख्श आ गया और कहने लगा, दुआ का वक्त हो गया है। हजरत अलामा ने दवाई खाई, तबी मरकबात की खूबी और तबी मरकबात के सिलसिला में अतबा के हसन मजाक पर तबसरा होने लगा। बातों बातों में अफलातून और अरस्तू का जिक्र आ गया। मैंने पूछा, ये जो हम लोगों में अरस्तू और अफलातून के तबीब होने का ख्याल फैल गया है, इसकी क्या वजह है? صفحہ نمبر 168، حضرت علامہ نے فرمایا، افلاطون تو شاید طبیب نہیں تھا، ارسطو ممکن ہے تھوڑا بہت مطلب کرتا ہو، یوں بھی اس زمانے میں ہو پڑھے لکھے آدمی کو تب سے کچھ واقفیت ضرور ہوتی تھی، جیسے مسلمانوں میں دستور رہا ہے۔ دو، ارسطو کا باپ البتہ طبیب تھا۔ ایک، جیسا کہ حضرت علامہ کے استاد مولانا میر حسن کی مثال ہے کہ اگرچہ مطلب نہیں کرتے لیکن طب کا درس دیتے تھے، پھر ارشاد ہوا جالینوس کے کچھ نسخے ملے ہیں، لیکن ہو سکتا ہے یہ نسخے مسلمان اتباع نے اس سے منسوب کر دیے ہوں۔ میں نے عرض کیا کیسے؟ فرمایا، ایک تو اس لیے کہ وہ زمانہ استثناد یعنی کسی بڑی شخصیت کا سہارا ڈھونڈنے کا تھا، یوں بھی شروع شروع میں مسلمانوں کا ذہن یونانی علم و حکمت سے دب گیا تھا، جس کے خلاف رد عمل تو ہوا لیکن بہت آگے چل کر۔ پھر اس زمانے میں یہ بھی دستور تھا کہ اگر کسی شخص کو اپنے خیالات کا اظہار مقصود ہوتا تو وہ کسی اعلیٰ تصنیف کی شرح لکھنا شروع کر دیتا، تاکہ جو کچھ کہنا ہے اس کے پردے میں کہے اور یوں اسے کسی مانی ہوئی شخصیت کی پناہ بھی حاصل ہو جائے۔ نمبر دو، دیکھیے تشکیل جدید خطبہ اول 3، کچھ اس بنا پر کہ جس کی طرف حضرت علامہ نے اشارہ فرمایا تھا، اور کچھ اس لیے کہ علم کی ایک باقاعدہ روایت قائم ہو جائے۔ 4، اندرین صورت اس کے خیالات میں ایچ اور تازگی تو ہوتی لیکن وہ اپنے اجتہاد فکر کو دوسروں سے منسوب کر دیتے، بائنہ جیسے ازمانہ متوسط کے مترجمین نے علماء اسلام کی اکثر تحریریں بلکہ رسائل اپنی ذات سے منسوب کر لیے۔ صفحہ نمبر 169، پھر مسکرا کر فرمایا، لیکن آج کل حالت یہ ہے کہ لوگ دوسروں کے خیالات کو اپنا بنا کر پیش کر دیتے ہیں۔ 5، دوسروں کی ناواقفیت سے فائدہ اٹھاتے ہوئے یا جن سر چشموں سے قصب فیض کیا جائے ان کا ذکر کیے بغیر۔ صفحہ نمبر 170، شمبا 29 جنوری، شام ہو رہی تھی کہ حضرت علامہ کی خدمت میں حاضر ہوا، سلامت ساتھ تھے اور چوہدری صاحب بھی حسب قرارداد پہلے سے موجود، لیکن حضرت علامہ کی طبیعت بڑی ناساز تھی، نقرس کا درد عود کر آیا تھا، لہذا وہ بات نہ ہو سکی جس میں علامہ حضرت علامہ کے مشورے کی ضرورت تھی۔ زیادہ تر کوشش یہی رہی کہ حضرت علامہ کی تفریح خاطر کا سامان پیدا کیا جائے۔ نمبر 1، سید سلامت اللہ شاہ مرحوم، دیکھیے زمیمہ۔ نمبر 2، ایک ذاتی معاملے کے بارے میں فرمایا، نقرش کا زہر جسم میں سرایت کر جائے تو انسان چلنے پھرنے سے معذور ہو جاتا ہے، مجھے بھی سہاروں کی ضرورت ہے۔ حضرت علامہ کے الفاظ سے دل بیٹھ گیا، میں خاموش تھا۔ سلامت اور چودھری صاحب نے البتہ کچھ تسلی امیز کلمات کہے، پھر دل بہلانے کے لیے ادھر ادھر کی باتیں چھیڑ دیں۔ کرشی صاحب تشریف لے آئے، کچھ لطائف ہوئے، کچھ واقعات حاضرہ پر تبصرہ، علی بخشایا چلم بدری اور حضرت علامہ کی پائندی کی طرف ہو بیٹھا۔ علی بخش اور چودھری صاحب میں برسوں سے چھیڑ چھاڑ چلی آتی ہے، اس نے جو گفتگو کا یہ رنگ دیکھا کہ حضرت علامہ کا دل بہلایا جا رہا ہے، تو کہنے لگا، کچھ آپ کو بھی معلوم ہے آج کیا ہوا؟ آج چودھری صاحب نے بہت بڑا میدان مارا۔ علی بخش نے جو یہ بات کہی تو حضرت علامہ کو ہنسی آ گئی، چودھری صاحب بھی ہنسنے لگے۔ حضرت علامہ نے فرمایا، علی بخش سے سنیے آج کیا ہوا۔ صفحہ نمبر 171، علی بخش نے کہا، نہیں چودھری صاحب بیان کریں گے۔ بالآخر معلوم ہوا کہ چودھری صاحب جو گھر سے تشریف لائے تو جوید منزل سے ذرا ایک طرف ہٹ کر ضرورتاً بیٹھ گئے، زمین کچی تھی اور ادھر ادھر گھاس بھی اگ آیا تھا۔ چودھری صاحب کی بے خبری میں ایک بڑا سا کالا چونٹا ان کے پونچے میں گھس گیا اور ٹخنے پر کانٹا لگا۔ انہوں نے بدحواس ہو کر کہا، نامعلوم کیا ہے، علی بخش کو پکارا، علی بخش نے ٹکنے پر ہاتھ ڈالا، پونچے کو ادھر ادھر سے ٹٹولا تو کچھ پتہ نہ چلا کہ کچھ ہے بھی تو کیا۔ چودھری صاحب گھبرائے ہوئے تھے، علی بخش بھی پریشان تھا۔ تا آنکھ ہوا ہوا یہ کہ علی بخش اور چودھری صاحب نے اطمینان کا سانس لیا کہ چونٹا ہی تھا، کوئی اور چیز نہیں تھی۔ پھر باطمینان جوید منزل میں داخل ہوئے، حضرت علامہ کی خدمت پہنچے تو علی بخش بھی ساتھ تھا اور ہنس رہا تھا، چودھری صاحب کو بھی ہنسی آ رہی تھی۔ حضرت علامہ چودھری صاحب کی آواز تو سن ہی چکے تھے، وجہ دریافت فرمائی تو ساری داستان سن کر بہت محفوظ ہوئے۔ اتنے میں راجہ صاحب آ گئے، انہوں نے حضرت علامہ کا مزاج پوچھا، کہنے لگے، چونٹے کو غلط فہمی ہوئی، چونٹا سمجھتا تھا چودھری صاحب نہیں ہے، آنریبل منسٹر تشریف لائے ہیں۔ शहीदगंज का जिक्र आ गया। अरशाद हुआ, हाई कोर्ट के फैसले ने लीग के लिए बड़ी मुश्किलात पैदा कर दी हैं। नंबर एक, इसलिए कि लीग खामोशी अख्तियार करती तो यूनिट पार्टी और मुखालफ सियासी जमातों की जीत हुई, बिलखसूस यूनिट पार्टी की हुकूमत के खिलाफ कदम उठाती तो कोई इसका साथ ना देता। सफा नंबर 172। यकशंबा 30 जनवरी रात हजरत अल्लामा को सोए हजम की शिकायत रही, सुबह हजर खिदमत हुआ तो तबीयत बहाल थी, फरमाया कुछ तनकिया हो गया है। फिर हसबे ममूल पूछा, आज क्या खबर है, लोग क्या कहते हैं। मैंने अर्ज किया, खबर तो कोई नहीं, लोग भी खामोश हैं, मंजर है कि लीडर हजरात क्या करते हैं। फिर अर्ज किया, अलबत्ता आज अखबार में देखा, डॉक्टर एस्टेनले जोन्स कहते हैं कि मौजूदा तहजीब का सबसे बड़ा मर्ज कलब की मौत है। इस पर आपका ये अरशाद मेरी जुबान पर आ गया, गुफ्त मर्ग कलब, गुफ्त तरक जिक्र। नंबर एक, शहीद गंज के बारे में। नंबर दो, डॉक्टर स्टेनले जोन्स सिविल मिलिट्री गजट में फरमाया, ठीक है, रूहानी इतबार से दुनिया की हालत कभी ऐसी पस्त नहीं थी जैसी अब है। तरीक से इतना तो जरूर साबित होता है कि बाज़ कौमों और मुल्कों पर अखलाकी मौत तारी रही, लेकिन बहसीयत मजमू आज का इंसान कहीं ज्यादा गिर गया है। नंबर तीन, इसलिए कि तहजीब जदीद की रूह सरता सर मादी है और मादियत की रूह से जो कुछ है मादी असबाब व अलल की कार फरमाई, हत्ता के इंसान भी इससे मुस्तसना नहीं, लिहाजा ना इसकी हस्ती के कुछ मानी है ना माजी के वरसा, इखलाक और अफकार व ख्यालात की कोई कदरों कीमत, इससे हाल पर के हर लहजा मुतगैर है, गिरफ्त हासिल है ना मुस्तकबिल के बारे में एतबाद व यकीन, अफराद हों या अकवाम सब हवा वहवस से मगलूब और गजब उल तगल्लब की दौड़ में बहम दस्तो गिरेबान है। इस हसीयत पसंद सकाफत का नतीजा यह है कि इंसान का रिश्ता इसके बातन और जमीर से कट गया है। देखिए तश्कील जदीद, सफा नंबर 173, खुतबा हफ्तम। मैन हैज सीज टू लीव सोलफुली फ्रॉम विद इन, अंग्रेजी नुस्खा 1960 सफा 187। फिर फरमाया, मुसलमान ही को देख लो, दुनिया का कोई ऐब नहीं जो इनमें मौजूद ना हो, हमारी अखलाकी पस्ती कैसी अफसोसनाक है। नंबर एक, हजरत अल्लामा की नज़र हमेशा हकायक पर रही, लेकिन आलम इस्लाम के इस अखलाकी जवाल और तसफल के बावजूद जिसकी तरफ वो इशारा फरमा रहे थे, इन्हें ये भी मालूम था कि इसके असबाब व अलल क्या हैं और इसीलिए मदावा किया, लिहाजा वो अपनी कश्त विरां से ना उम्मीद भी ना थे। वो खूब जानते थे कि मुसलमानों के सीने में दिल है और ये दिल इश्क की तड़प से खाली है, हमें अपने नसबुल ऐन का एहसास भी है, लेकिन खराबी है तो ये कि हम नहीं जानते फर्द और जमात की जिंदगी में इसकी तर्जमानी कैसे हो। शबे पेश खुदा नगर रिस्तम जार, मुसलमान चरा खवारंद व जादरंद, नदा आमद नमी दाई के ऐ कौम, दल्ले दारंद व महबूब नदारंद, अरमगाने हिजाज। हजरत अल्लामा ये कहकर हुके के दो इक्काश लिए मैं खामोश था। हजरत अल्लामा तकियों का सहारा लिए लेट कर थोड़ी देर आराम किया, फिर उठकर बैठ गया, हुक्के की ने हाथ में ली और फरमाया, थोड़ा बहुत इतिहाद जो लीग की बदौलत कायम हो गया है बड़ा उम्मीद है अफजा है, कांग्रेस किसी कदर मरगूब है, इस इतिहाद के नतायज बड़े शानदार होंगे, अगर कहीं मुसलमानों को एक कतः अर्ज मिल जाए तो और भी अच्छा हो। नंबर दो, और पाकिस्तान का क्याम, हजरत अल्लामा की इस पेशन गोई का सबूत। मैंने कहा, पाकिस्तान या इसे जो जी चाहे कह लो। नंबर तीन, पाकिस्तान की इस्तलाह किसने वाजे की, हजरत अल्लामा ने या चौधरी रहमत अली मरहूम ने। सफा नंबर 174, इसका जवाब यह है कि चौधरी साहब ने, इसलिए कि चौधरी साहब ही ने हिंदुस्तान की जोग्राफियाई तकसीम के एतबार से मुख्तलिफ खित्तों के लिए मुख्तलिफ नाम वाजे कर रखे थे जिनको वो अपनी तसनीफात और बयानात में अक्सर इस्तेमाल करते। हजरत अल्लामा का नुक्ता नज़र इसके बरक्स जोग्राफियाई नहीं था, इस्लामी था। ये दूसरी बात है कि रियासत ख्वाह इसकी असास वतन हो या कोई गैर मादी असूल, किसी जोग्राफियाई खित्ते ही में कायम होगी। सानिया अलाहाबाद के खुतबा सदारत में उन्होंने ये तो कहा था कि एक हिंदी इस्लामी रियासत का काम बिलाकर हमारा नस्बुल ऐन ठहरेगा, लेकिन इसके लिए कोई नाम तजवीज़ नहीं किया था। इनका इरशाद था कि यह रियासत एक ना एक रोज़ कायम होकर रहेगी, پھر جب دوسری گول میں اس کانفرنس میں شرکت کے بعد واپس تشریف لائے تو راقم الحروف سے گفتگو کرتے ہوئے فرمایا کہ ہمارے نوجوان طلبہ نے جو انگلستان میں تعلیم حاصل کر رہے ہیں میری تجویز کردہ ہندی اسلامی ریاست کے لیے پاکستان کا نام واضح کیا ہے، اس میں پے سے مراد ہے پنجاب، الف سے افغانی سرحدی صوبہ، کاف سے کشمیر، سین سے سندھ اور تان سے بلوچستان۔ مزید بحث کے لیے دیکھیے زمیمہ صفحہ نمبر 175، دوشنبہ 31 جنوری۔ گفتگو پھر وہی عالم اسلام کے اخلاقی اور ذہنی انحطاط کی تھی، مسلمانوں کی زبوں حالی کی۔ حضرت علامہ نے بڑے افسوسناک لہجے میں فرمایا ہماری روحانی حالت اچھی نہیں، مسلمان کیا ہیں راکھ کا ڈھیر۔ نمبر ایک، راجہ صاحب بھی بیٹھے تھے، وہ شاید کچھ کہنا چاہتے تھے کہ حضرت علامہ نے خود ہی فرمایا ہم نے آنکھ کھولی تو لا یعنی روایات بدعات اور تہمات کا زور تھا، لیکن ہمارے دیکھتے ہی دیکھتے وہابی تاریخ پھیل گئی، بخاری اور مسلم کی اشاعت ہونے لگی اور صورتحال بہت کچھ بدل گئی۔ صحیح معنوں میں تاریخ اہل حدیث صحیحین۔ چار، جس طرح حضرت مجدد علیہ رحمۃ اللہ نے اس عجمی تصرف پر جو وحدت الوجود کے پردے میں عالم اسلام کو حقائق کے شرعی سے دور لیے جا رہا تھا کاری ضرب لگائی، بآئینہ حضرت شاہ ولی اللہ نے احیاء امت اور اقامت دین کے پیش نظر مطالعہ حدیث پر زور دیا۔ یہ ابتدا تھی رد بدعات و تہمات اور ان رسموں کے ازالے کی جو ہندوؤں سے میل جول کے باعث پھیل گئی تھی۔ خانوادہ ولی الہی اور شاہ اسماعیل شہید کی بدولت اس تحریک کو مزید تقویت پہنچی، جس سے مقصود یہ تھا کہ مسلمان اپنی زندگی میں صرف کتاب و سنت کا اتباع کریں۔ دوسری جانب حضرت سید احمد بریلوی اور ان کے بعد مرزا مظہر جانا جان نے حضرت مجدد علیہ رحمت کی پیروی میں اصلاح طریقت کا عمل جاری رکھا۔ طریق جہاد بجائے خود ان خرابیوں کے انسداد کا ایک نہایت عمدہ ذریعہ تھی جو بسبب زوال و انتشار مسلمانوں میں پیدا ہو گئی تھی۔ اس سلسلہ میں سید نذیر حسین محدث دہلوی اور مدرسہ عالیہ دیوبند کی صفحہ نمبر 176، خدمات کو بھی نظر انداز نہیں کیا جا سکتا، گو آگے چل کر تحریک اہل حدیث ایک ایسے غلو اور بے اعتدالی کا شکار ہو گئی جس سے بالآخر اس تکلیف دہ فرقہ بندی کا ظہور ہوا، جسے حرف عام میں وہابیت سے تعبیر کیا جاتا ہے۔ بائیں ہما ضروری ہے کہ ہم ان سب تحریکات کلیات نقص و تفحص مطالعہ کریں جو امت کی نشاط ثانیہ کے لیے جاری کی گئیں۔ حضرت علامہ دم کشی کے باعث زیادہ دیر کے لیے رک گئے، پھر ارشاد ہوا اب زمانہ قرآن مجید کے مطالعے کا ہے، مسلمانوں نے قرآن مجید کا مطالعہ کیا تو خود ہی سمجھ لیں گے کہ ان کی اصلاح کی کیا صورت ہے اور انہیں اپنی زندگی میں کس منج پر قدم اٹھانا چاہیے۔ چو مسلمان اگر داری نظر در ضمیر خویش و در قرآن نگر، گر تومی خواہی مسلمان زیستن، نست ممکن جس بقرآن زیستن۔ جوید نامہ، فرمایا قوموں میں تبدیلی دفتن نہیں بلکہ چپ چاپ اور بتدریج رونما کرتی ہے، اور یہ ایک عمل ہے جو آپ ہی آپ شروع ہوتا ہے اور آپ ہی آپ جاری رہتا ہے۔ نمبر دو، اور فی الحقیقت ایک راز اس لیے کہ کوئی نہیں جانتا کہ اس کی ابتدا کب اور کیسے ہوتی ہے، اور ہم صرف اتنا جانتے ہیں کہ اس عمل کا تعلق انسان کے اندرون ذات اور بیرونی احوال دونوں سے ہے، مزید یہ کہ اس میں افراد اور جماعتیں، واقعات اور حوادث، افکار و تصورات سب حصہ لیتے ہیں۔ صفحہ نمبر 177، چار شنبہ 2 فروری، حضرت علامہ کو دم کشی کی تکلیف ہے، گزشتہ رات کرشی صاحب میرے ہاں آئے، بڑی تشویش کا اظہار کیا، کہنے لگے آپ کل سے غیر حاضر ہیں، خیریت تو ہے؟ میں نے کہا دنیا کے دھندوں سے فرصت نہیں ملی، میں خود بھی پریشان تھا، حضرت علامہ کی خدمت میں حاضر نہیں ہو سکا، صبح انشاءاللہ بہت سویرے حاضر ہو جاؤں گا، اللہ تعالیٰ حضرت علامہ کو صحت دے اور انہیں سلامت با کرامت رکھے۔ रात भर की तश्वीश के बाद अलिल सुबह जवेद मंजिल पहुंचा। राजा साहब भी साथ थे। खरीजत मिजाज दरियाफ्त की तो फरमाया, अल्लाह का फजल है, अब कोई तकलीफ नहीं। यूं देखने में भी हजरत अलामा बड़े हशाश बशाश नजर आते थे। फिर जब हजरत अलामा ने हसबे ममूर सवाल किया कि मुल्क के हालात क्या हैं, तो राजा साहब ने दिल्ली के इज्तिमा का जिक्र छेड़ दिया। कहने लगे, जिना की जुबान से दीन का लफ्ज कैसा भला मालूम होता है। नंबर एक, मुस्लिम लीग का इज्तिमा। मैंने कहा, अब तो इनकी तकरीरों में एजिटेरी का रंग चला आया है। ये बातें हो रही थी कि रहमा इनकलाब ले आया और मैंने हजरत अलामा के अरशाद पर बड़े बड़े अनवानात पढ़ कर सुनाना शुरू किए। एक सफ़े पर कायदे आजम की पूरी तस्वीर दर्ज थी। अरशाद हुआ, सारी तकरीर पढ़ डालो। मैंने तकरीर पढ़ना ख़त्म की तो हज़रत अलामा ने बड़ी मसरत का इजहार फरमाया। अरशाद हुआ, दो बातों से जी बहुत खुश हुआ। एक तो जना के इस कहने पर के सफ़ा नंबर 178 बंदे मातरम से शिरक की बू आती है। दूसरा इस पर के हिंदी हिंदुस्तानियों की तहरीक दर असल उर्दू पर हमला है और उर्दू के पर्दे में बिलवास्ता इस्लामी तहजीब पर। नंबर एक, जिसका नाकाबले इनकार सबूत तकसीम हिंद के बाद मिल गया। भारत की बज़ाहिर दुनियावी हुकूमत हर एतबार से मुसलमानों के जुदागाना तशख्स के ख़िलाफ़ है, ख्वा इसका तल्लक ज़ुबान से हो, ख्वा तहजीब व तमद्दन, ख्वा इखलाक व मुआशरत से। सियासी एतबार से तो मुसलमानों का तशख्स ख़त्म हो चुका है। इनकी हैसियत महज एक अकलियत की है, लेकिन इस पहलू से भी इनके शख्सी कानून में मुदाखलत जारी है। अरशाद हुआ, मुसलमान इतिहाद कर लें तो सब कुछ हो सकता है। शहीदगंज का मरला कैसा कठिन है, लेकिन यूँ इसका हल भी निकल आएगा। मैंने अर्ज किया, इश्तराकी रहनुमा MN राय की राय है कि मुसलमानों को आइनी जमानतें मिलनी चाहिए। उन्होंने ये भी कहा है कि जुदागाना इंतखाबात जमहूरियत के मुनाफी नहीं। नंबर दो, MN राय इस्लामी तहरीक में एक मुख्तसर से रसाले हिस्टोरिकल रोल ऑफ इस्लाम के मुसन्नफ और बड़े मुसन्नफ मिजाज कम्युनिस्ट रहनुमा तकसीम मुल्क से पहले ही इंतकाल हो गया था। अरसा दराज तक रूस में रहे। बामुकाबला कांग्रेस इनका नुक्ता नज़र कहीं ज़्यादा हकीकत पसंदाना था, लेकिन मुसलमानों की हमायत में इनकी सदा सदा बसर साबित हुई। फरमाया, ये सब इस थोड़ी बहुत ताकत का नतीजा है जिसका इजहार मुसलमानों की तरफ से हो रहा है। हमारा मुतालबा कतई तौर पर यह होना चाहिए कि सिंध का इलहाक पंजाब से कर दिया जाए। राजा साहब ने कहा, अगर आपकी तजवीज़ के मुताबिक किस्मत अम्बाला अलग कर दी गई, सफ़ा नंबर 179, तो सिखों का क्या होगा, इनके भी तो कुछ मुतालबात हैं। नंबर तीन, खुतबा अलाहाबाद में फरमाया, सिख हिंदू हैं, इन्हीं हिंदुओं के साथ रहना चाहिए और वो हिंदुओं ही के साथ रहेंगे। नंबर चार, जैसा कि तकसीम मुल्क और इससे पहले जो वाक़यात पेश आए इनसे साबित हो गया, सिख हिंदू हैं और नहीं भी, इस लिहाज से कि हिंदू मज़हब और माशरे की कोई मुतय्यन शक्ल नहीं, वो हिंदुओं ही की एक फ़र्क है। इनका रस्म और रवाज भी वही है जो हिंदुओं का, बाहम मनाकहत और हर तरह का मेल जोल भी जारी है। कानूनन भी इनका शुमार हिंदुओं ही में किया जाता है, इन मानों में कि इनका अपना कोई शख्सी कानून नहीं। यही वजह है कि बरतानवी अदालतों ने भी इनकी अलग थलग कानूनी हैसियत तस्लीम नहीं की, लेकिन वो हिंदुओं से भी अलग भी हैं और इसकी वजह पंजाब में सिख रियासतों की मौजूदगी और सिख राज की याद। लिहाजा इनके मज़ओमा हकूक सानिया अंग्रेज़ी हुकूमत की ये कोशिश कि इन हिंदुओं और मुसलमानों के मुकाबले में एक तीसरी सियासी जमीयत की हैसियत से खड़ा किया जाए, चुनचा गुरुद्वारा बल से लेकर मस्जिद शहीदगंज के इन्हदाम और फिर मस्जिद के इन्हदाम से तकसीम मुल्क तक सिख सियासत का गुजर जिन मरहलों से हुआ, इसमें अंग्रेज़ी हुकूमत ने जिस तरह हसबे मतलब इनकी मुखालफत या मुवाफकत की, सब इसी कोशिश की मुख्तलिफ कड़ियाँ हैं। मैंने अर्ज़ किया, सरहद की तरफ से तो कोई मज़ाहमत नहीं होगी। अरशाद हुआ, मौजूदा कांग्रेसी तहरीक चश्मे जदन में ख़त्म हो सकती है। नंबर दो, लिहाजा जब तकसीम मुल्क के सिलसिले में आम राय शुमारी हुई तो इस तहरीक का जोर हमेशा हमेशा के लिए टूट गया। सफ़ा नंबर 180, फरमाया, जवाहरलाल नेहरू और जिना की खुतो किताबत जारी है। ये भी सुनने में आया है कि बहुत मुमकिन है जवाहरलाल کوئی جداگانہ اشتراکی محاذ قائم کریں، وہ شاید عام ہندو رہنماؤں سے ناراض ہیں اور دیکھنا چاہتے ہیں کہ اگر انہوں نے ایسا کیا تو مسلمان کہاں تک ان کا ساتھ دیتے ہیں۔ نمبر 3، حضرت علامہ کو اس امر کی اطلاع کیسے ہوئی، میں یہ معلوم نہ کر سکا۔ مسلمانوں کو بہرحال دیر تک پنڈت جی سے حسن ظن رہا۔ دیکھیے اس تدارک آخر کتاب میں راجہ صاحب نے فرمایا، رات آئی سی ایس اور سینئر پی سی ایس والوں کا ڈنر تھا، مگر تعجب ہے اس میں زیادہ تر شہید گنج ہی کا ذکر رہا۔ شرکاء دعوت ہائی کورٹ کے فیصلے سے بڑے ناراض تھے۔ نمبر 4، پی سی ایس اور آئی سی ایس، حضرت علامہ نے فرمایا، اس میں تعجب کی کون سی بات ہے؟ جو لوگ مذہباً اس فیصلے پر دل گرفتہ نہیں ہیں، انہیں بھی سیاسی اعتبار سے اپنی ذلت کا احساس ہے۔ نمبر 1، باسبب اپنے ہندو اور سکھ رفقہ کی موجودگی کے، ایک طرف ان کا احساس تفوق اور کامرانی تھا، دوسری جانب احساس شکست، یاس اور بے دلی۔ میں نے عرض کیا، آپ فرماتے ہیں مسلمانوں کی سیاسی جمعیت مضبوط ہو جائے تو کانگریس آپ سے آپ دب جائے گی، کیا اس کا یہ مطلب ہے کہ کانگریس کے کہنے کے مطابق صوبوں کو اختیار ہوگا کہ رفتہ رفتہ کامل آزادی حاصل کر لیں، یعنی وہ چاہیں تو مرکز سے بھی قطع تعلق کر لیں؟ یہ بھی تو ایک صورت پاکستان کے قیام کی ہو سکتی ہے۔ نمبر 2، کانگریس اور مطلب کی ایک قرارداد منظور کر چکی تھی کہ حصول آزادی کے بعد صوبوں کو حق خود اختیاری حاصل ہوگا، لیکن ظاہر ہے کانگریس صوبوں کے نام لے رہی تھی۔